यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सी चिनफिङ बीच बेइजिङमा भेटवार्ता। नेपाल र चिनिया प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच विभिन्न नौवटा विषयमा पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर। प्रधानमन्त्री ओलीले आज पेइकिङ विश्वविद्यालयमा नेपाल चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्नुहुने। उपनिर्वाचनमा पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको नेकपा माओवादी केन्द्रको प्रतिक्रिया। निर्माणाधीन काली गण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने र विरोध प्रदर्शन चर्केपछि दक्षिण कोरियामा सैन्य कानून लागू गर्ने राष्ट्रपतिको निर्णय केही घण्टामै फिर्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच भएको भेटवार्तामा राष्ट्रपति सीले चीन सरकारले नेपाललाई 500 मिलियन आरएमबी करिब 9 अर्ब रूपियाँ अनुदान सहयोग दिने घोषणा गर्नुभयो। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सी बीच अत्यन्त सौहार्दपूर्ण रूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो। भेटमा राष्ट्रपति सीले नेपाली वस्तु चिनिया बजारमा आयात गर्न र चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो। अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरीबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गर्नुहुँदै आर्थिक विकासका क्षेत्रमा मित्र राष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराउनु भयो। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 औं वर्षको अवसरमा सन् 2025 नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो। जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो। प्रधानमन्त्री ओली आफ्ना चिनिया समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय भ्रमणका क्रममा बेइजिङ पुग्नु भएको हो। यसैबीच नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत विभिन्न 9 वटा विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्र र समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पीपलमा द्विपक्षीय भेटवार्तापछि आपसी सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो।
सम्माननीय प्रधानमन्त्री र चीनका महामहिम प्रधानमन्त्री ली छ्याङको बीचमा अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। यो वार्तामा द्विपक्षीय हितका विविध विषयहरूमा विस्तृत रूपमा छलफल भएको छ। खास गरी कनेक्टिभिटी, इन्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिज्म, इन्भेस्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्ट्स, डिजास्टर म्यानेजमेन्ट, पिपुल टू पिपुल कन्ट्याक्ट, पोभर्टी इलिभिएसन लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ। यो द्विपक्षीय वार्ताले नेपाल र चीन बीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको भन्ने लागेको छ। द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीनका बीचमा 9 महत्वपूर्ण सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ। टोखा छहरे सुरुङ मार्ग सम्बन्धी पत्रको आदान प्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौतली बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान, थर्मल्ली प्रोसेस्ड बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान, स्वयंसेवी चिनिया भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन चाइना मिडिया ग्रुप बीच संचार प्रविधि सम्बन्धी समझदारी।
वार्ता अघि प्रधानमन्त्री ओलीलाई चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर प्रस्तुत गरेको थियो। यसै गरी चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच पनि भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो। साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी एमाले र सीपीसीका गतिविधि एवं राजनीतिक आदान प्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया जनक्रान्तिका शहीद स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो बेइजिङको तियानमेन स्क्वायर स्थित चिनिया जनक्रान्तिका शहीदहरूको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ पुग्नु भएको थियो। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा नेपाल चीन सम्बन्धका विविध आयाम बारेमा सम्बोधन गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले संयुक्त रूपमा आयोजना गर्ने नेपाल चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकको धार्मिक पर्यटन प्रवर्धनमा विश्व प्रसिद्ध गढीमाई मेलाले छुट्टै पहिचान बनाएको हुँदा यसलाई थप व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। बारा जिल्लाको बरियारपुरमा रहेको पञ्चवर्षीय गढीमाई मेलाको स्थलगत अवलोकन तथा गढीमाईको दर्शनका लागि हिजो गढीमाई पुग्नुभएका कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले गढीमाई मेलाले विश्वमै नेपालको धार्मिक पर्यटनमा छुट्टै पहिचान बनाएको बताउनुभयो। उहाँले गढीमाई मन्दिर मधेस प्रदेशको मात्र आस्था नभएर यो पूरै नेपालको ठूलो धार्मिक स्थल रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालको सूचना प्रविधि आईटी क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। संचार मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले हिजो काठमाण्डुमा आयोजना गरेको डिजिटल सेफ्टी समिटमा मन्त्री गुरूङले नेपालमा लगानीको सुरक्षा रहेको तथा आईटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आह्वान गर्नुभएको हो। टिकटक जस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिनुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरूको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बढ़दो साइबर अपराध नियन्त्रणबाट नै सभ्य समाजको निर्माणमा सहयोग पुग्ने भएकाले साइबर सुरक्षाका निम्ति पनि सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका एजेण्डा र अघि बढ़ाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको जनाएको छ। उपनिर्वाचनको सबै मत परिणाम सार्वजनिक भएपछि हिजो वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुभयो। अध्यक्ष प्रचण्डले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय मानवाधिकार आयोगले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलले मानव अधिकारको सम्मान संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभयो। उहाँले आयोग सदैव जनताका लागि आस्था विश्वास र भरोसाको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालमा वर्गीय जातीय क्षेत्रीय भाषिक धार्मिक लैंगिक लगायतका कुनै पनि प्रकारका विभेद हुन नदी समानता समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय संकल्पलाई साकार पार्न आवश्यक रहेको उल्लेख गर्नुभयो। आयोगले मानवाधिकार संरक्षणको क्षेत्रमा देखेका चुनौती र समस्या बेलैमा सरकारलाई जानकारी गराउने र सरकारले पनि समयमै आयोगको समस्याको व्यावहारिक रूपमा सम्बोधन गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयतामा नयाँ उचाई हासिल हुने बताउनु भएको छ। काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको हिजो आयोजित उद्घाटन समारोहमा उहाँले विभिन्न देशका नाट्य कलाहरूको प्रदर्शनी र प्रस्तुतिले एक अर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई 24 घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभयो। लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले हिजो गर्नु भएको भेटमा उपराष्ट्रपति यादवले कतारमा मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो। उपराष्ट्रपति यादवले नेपाली नागरिक विपिन जोशी लगायत अन्य बन्धकको रिहाईका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसा समेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो। भेटमा राजदूत अन्सारीले दुई बीचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिँदै नेपालमा लगानी प्रवर्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो। कतारमा हाल 4 लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयनमा आफूले प्रयास गर्ने बताउनुभयो। निर्माणाधीन कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ। कालीगण्डकी करिडोर योजना अन्तर्गत गुल्मीको हर्मी चौरदेखि बागलुङको बलेवा सड़क खण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो। कालीगण्डकी करिडोर गैडाकोट रामदी मालढुङ्गा सड़क योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी पाल्पा र बागलुङलाई पत्राचार गरी आजदेखि एक साताका लागि सड़क बन्द हुने जानकारी दिएको छ। उक्त सड़क योजना अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका 2 स्थित अर्वेनी हर्मी चौर सड़क खण्डमा पर्ने गरेको जोखिमयुक्त भीर काट्नु पर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागि कालीगण्डकी करिडोर सड़क योजनाका इन्जिनियर अरूण खत्रीले जानकारी दिनुभयो। सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो चितवन लगिएको छ। चितवन सहारा बहुद्देश्य सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेलाई काठमाडौँबाट हवाई मार्फत चितवन लगिएको हो। चितवन सहारा सहकारीको रकम अपचलनको विषयमा पीड़ितहरूले पछिल्लो पटक रासोपा सभापति लामिछाने सहित 10 जना विरूद्ध पूरक जाहेरी दिएका थिए। अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवस मूल समारोह समितिले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गता सम्बन्धी प्राप्त अधिकारको संरक्षण थप अधिकार प्राप्तिका निम्ति सबैलाई अनुरोध गर्नुभएको छ। मन्त्री सुडीले संघ प्रदेश र स्थानीय तहबाट संचालित कार्यक्रम लगायत अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाका कार्यक्रम र स्रोतहरू समेतलाई एकीकरण गरी एकीकृत ढाँचाबाट सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अपाङ्गताको क्षेत्रमा परिचालन भइरहेको स्रोतमा प्राथमिकताका आधारमा अति आवश्यक भएकाको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता देखाउँदै मन्त्री सुडीले त्यसका लागि अब बन्ने नीति कार्यक्रम र कार्ययोजनामा विशेष ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रत्येक वर्ष मंगिर महिनाको शुक्ल पक्षमा धनुषाको जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीता राम विवाह पञ्चमी महोत्सवको तयारी पूरा भएको छ। विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट 5 वर्षपछि जन्ती आउन थालेकाले विशेष तयारी गरिएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रत्येक वर्ष झैं यस वर्ष पनि जनकपुर धाममा श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। यसपटक 5 वर्षको अन्तरालमा भारतको राम जन्मभूमि अयोध्याबाट जन्ती आउन थालेकाले विवाह पञ्चमीको विशेष तयारी गरिएको छ। सप्ताहव्यापी रूपमा मनाइने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको महत्व तथा तयारीका विषयमा जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णव।
5 वर्षको अन्तरालमा आउने यो वर्ष परेको हुनाले यो वर्ष आइरहेछन्। जनकपुरमा लाखौं श्रद्धालु भक्त पनि आउने गर्छन्, जुन 16 गतेदेखि 22 गतेसम्म हुने कार्यक्रम हो। नगर दर्शन, फुलबारी, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा, यो 7 दिवसीय कार्यक्रमको लागि हामी तयारीमा लागि जुटी परेको छ।
जनकपुर धामको 12 बिघा रंगभूमि मैदानमा विशेष तयारीमा जुटेको जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह।
सीता स्वयम्वर हुने मंच, त्यहाँ साधु पस्ने भण्डार र केही तीर्थयात्रु साथीहरूलाई बस्न बासको व्यवस्था पनि हामी मिलाएका छौँ। कमसे कम 5,000 भक्तजन त्यहाँ रङ्गिउ मैदानमा सुत्न पर्ने पाउनुहुनेछ र करिब सीता स्वयम्वर हुने बेलामा लगभग 1,00,000 जति हाम्रो रङ्गिउ मैदानभित्र हुन्छ।
श्री सीताराम विवाह पञ्चमी महामहोत्सवमा विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाहरूले पनि आफ्नो तर्फबाट तयारी गरिरहेका छन्। लाखौं श्रद्धालु भक्तजनहरू सहभागी हुने महामहोत्सवको तयारीमा तीनै सुरक्षा निकायका अतिरिक्त प्रदेश सरकार पनि जुटिरहेका छन्। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका राष्ट्रपति योन सुल ई ओलले आपतकालीन रूपमा देशभर सैन्य कानून लागू गर्ने निर्णय केही घण्टामै फिर्ता लिनुभएको छ। राष्ट्रपतिले अकस्मात आपतकालीन रूपमा सैन्य कानून लागू भएको घोषणा गरे लगत्तै दक्षिण कोरियामा विरोध प्रदर्शन चर्केको थियो। त्यसपछि राष्ट्रपति ओल आफ्नो कदमबाट फिर्ता हुन बाध्य हुनुभएको हो। सैन्य कानून लागू भएको घोषणा लगत्तै सांसदहरूले संसद भवनमा भेला भएर राष्ट्रपतिको कदम रोक्न मतदान गरेका थिए। संसद भवनभित्र प्रवेश गर्ने क्रममा सांसद सहितका प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। 81 सैन्य शासन लागू भएको विरोधमा संसद बाहिर भेला भएका प्रदर्शनकारीहरू राष्ट्रपतिले उक्त घोषणा फिर्ता लिएपछि खुशियाली मनाउन थालेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। स्थानीय समय अनुसार गैराती राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति ओलले उत्तर कोरियाली कम्युनिष्ट शक्ति र देशभित्रकै राष्ट्र विरोधी तत्वलाई समेत ठेगान लगाउन सैन्य कानून लागू भएको घोषणा गर्नुभएको थियो। इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई र मोर्टार आक्रमणले युद्ध विराम नै समाप्त हुनेमा हिजबुल्लाहले निन्दा व्यक्त गरेको छ। दक्षिणी लेबनानमा गाउँहरूमा भएको पछिल्लो इजरायली आक्रमणमा 10 जनाको मृत्यु भएको छ। इजरायलले युद्ध विरामकै समयमा आतंकवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ। इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौं मानिसहरूको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबारदेखि लागू भएको युद्ध विराम उल्लंघनको आरोपको सामना गर्नु परेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भारतको भ्रमणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल बीच द्विपक्षीय हितका विषयमा मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग नेपालमा उत्पादित सिमेन्ट, प्लाईवुड, जुत्ता लगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्डको सहजीकरणका लागि आग्रह गर्नुभयो। नेपालको पारवहन तथा व्यापार सहजीकरणका विषयमा पनि भेटवार्ताका क्रममा छलफल भएको र छिट्टै पारवहन सन्धि संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो। त्यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिव स्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने विषयमा पनि सहमति भएको छ। गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एसिया प्रशान्त क्षेत्रका देशको 11 वार्षिक बैठक काठमाडौँमा शुरू भएको छ। एसिया प्रशान्त कृषि औजार परीक्षण सञ्जालमा 23 सदस्य देश मध्ये बैठकमा 19 देशका 55 जना प्रतिनिधिको सहभागिता रहेको छ। 3 दिनसम्म चल्ने बैठकले एसिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानूनी व्यवस्था आवश्यक पर्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा आचार्यले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकोले त्यस्ता सामग्री गुणस्तरीय हुनु आवश्यक रहेकोमा जोड दिनुभयो। नेपालमा गुणस्तरीय कृषि औजार आयातका लागि मन्त्रालयले आवश्यक कानूनी प्रबन्ध गर्न लागेको समेत सचिव शर्माले जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत नेपाल कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख एवं आयोजक संस्था एन्टमका अध्यक्ष श्रीमद श्रेष्ठले बैठकले 23 देशले मान्ने गरी गुणस्तरीय कृषि औजार सम्बन्धी मापदण्ड निर्माण गर्ने उल्लेख गर्नुभयो। कास्कीको मादी गाउँपालिकामा निर्माण हुने 43 मेगावाटको अपर मादी खोला जलविद्युत आयोजनामा 6 बैंकले लगानी गर्ने सहमति गरेका छन्। सिटिजन बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आईएमई बैंकको सह अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन्। आयोजना निर्माणका लागि 6 5,68 करोड़ रूपियाँ ऋण लगानी गर्नेछन्। ऋण लगानी सम्बन्धी सम्झौतामा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आयोजना प्रवर्तक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंक बीच हस्ताक्षर भएको छ। सम्झौता पत्रमा कम्पनीका तर्फबाट सीईओ इन्जिनियर श्रीराम नेउपाने र बैंकहरूको तर्फबाट अगुवा बैंक सिटिजन बैंकका डेपुटी सीईओ राजेन्द्र लाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो। आयोजनाको लागत 8,12 करोड़ अनुमान गरिएको छ। नेपाली शेयर बजारमा मंगलबार निफ्टे पशुसूचक 17.80 अंकले बढेर 2,775.85 अंकमा पुगेको छ। यस दिन विभिन्न 307 कम्पनीहरूका 1,81,60,034 किता शेयरहरू 8,52,12,19,000 रूपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला 1,000 रूपियाँले वृद्धि भएको छ। सोमबार प्रतितोला 1,49,300 रूपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार बढेर 1,50,300 रूपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा मंगलबार भएको खेलमा चितवन राइनोसले पोखरा एभेन्जर्सलाई 87 रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गर्यो। चितवनले दिएको 162 रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो। चितवनलाई जित दिलाउन सहेल तन्वीर, रिजन ढकाल र लुक बेन्किन्सले समान 3-3 विकेट लिए। 1 विकेट दीपक बोहराको नाममा रह्यो। पोखराले खेलको 3.2 ओभरमै 6 गुमाउँदै 7 मात्र बनाउन सक्यो। पोखराले केही सम्हाल्ने प्रयास गरे पनि 13.2 ओभरमा 74 रनमै अल आउट भयो। मार्क्स क्रिजले 17 र नारायण जोशीले 30 रन बनाउँदै केही योगदान दिए। बाँकी ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 161 रन बनाएको थियो। चितवनका लागि रवि भोपालले उत्कृष्ट अर्धशतक प्रहार गर्दै 51 रन बनाए। कप्तान कुशल मल्लले 38, लुक भेन्किस्टाइलले 16 र हसन साखीले 14 रनको योगदान दिए। पोखराका बलरहरू मध्ये विपिन खत्री र बास डी लिडिलले 2-2 विकेट लिए भने सागर ढकाल र रिमन रिफरले 1-1 विकेट हात पारे। लगातार दोस्रो जित हासिल गरेको चितवन 4 अंक भएको छ। पहिलो खेलमै लजास्पद हार बिहोरेको पोखराले कुनै अंक जोड्न सकेन। चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई 5 विकेट हराएको थियो। चितवनले अब तेस्रो खेलमा शुक्रबार क्राली याक्सको सामना गर्नेछ। पोखराले आफ्नो दोस्रो खेलमा बिहिबार जनकपुर बोल्सको सामना गर्नेछ। अर्को खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगर किङ्सलाई 90 रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ। सुदूरपश्चिमको यो शानदार प्रदर्शनसँगै विराटनगर किङ्सले भने लगातार दोस्रो हार बिहोरेको छ। पहिलो खेलमा जनकपुर बोल्ससँग 8 विकेटले पराजित भएको विराटनगरले यसपटक 16.1 ओभरमा मात्र 92 रनमै आफ्नो इनिङ्स समाप्त गर्यो। विराटनगरको पारी ध्वस्त पार्न सुदूरपश्चिमका बलरहरूले महत्वपूर्ण भूमिका खेले। स्कट कुजिन र अविनाश बोहराले समान 3-3 विकेट लिए। बोन्स ब्राडोन म्याकुनलेन ईशान पाण्डे र सैफ जैबले समान एक एक विकेट लिए। ब्राटनगरका बसिर अहमदले 24 रन बनाउँदै टीमका लागि सबैभन्दा धेरै रन जोडे। राजेश पुलामी 15 रन बनाए, बाँकी ब्याटरले दोहोरो अङ्क जोड्न सकेन। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निधार विश्व वर्मा 7 विकेट गुमाउँदै 182 रन बनाए। कप्तान दिपेन सिंह हरिले 57 रन बनाए, ईशान पाण्डेले 30 रन बनाए, ब्रान्डोन म्याकमुङले 36 रन जोड्दा ओपनर विनोद भण्डारीले 23 रनको योगदान दिए। ब्राटनगरका अनिल खरेलले 3 विकेट लिए भने शान आलम र बसिर अहमदले समान एक एक विकेट लिए। बुधबार लीगको चौथो दिन 2 खेल हुँदैछ। पहिलो खेलमा काठमाडौँ गुरुखाज र कर्णाली एक्स तथा दोस्रो खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स बीच खेल हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। उपत्यकामा सूर्योदय अघि बिहान 6:40 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सी चिनफिङ बीच बेइजिङमा भेटवार्ता। नेपाल र चिनिया प्रधानमन्त्रीको उपस्थितिमा दुई देशबीच विभिन्न 9 विषयमा पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर। प्रधानमन्त्री ओलीले आज पेइकिङ विश्वविद्यालयमा नेपाल चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्नुहुने। उपनिर्वाचनमा पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको नेकपा माओवादी केन्द्रको प्रतिक्रिया। निर्माणाधीन काली गण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने र विरोध प्रदर्शन चर्केपछि दक्षिण कोरियामा सैन्य कानून लागू गर्ने राष्ट्रपतिको निर्णय केही घण्टामै फिर्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।